यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। न्यायालयको समस्या समाधान गर्न गठबन्धन सरकारले पहल गरिरहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई। प्रधान न्यायाधीशको राजीनामा माग गर्दै वकिलहरू आज पनि सर्वोच्चको गेटमा धरनामा। कर दिवसका अवसरमा आज 15 उत्कृष्ट करदातालाई सम्मान। नेपाल दूरसंचार कम्पनी सबैभन्दा बढ़ी कर तिर्ने कम्पनीमा दरिन सफल। र भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण खतराको तहमा स्कूल कलेज र निर्माण कार्यहरू हाललाई सञ्चालन नगर्न अधिकारीहरूको आदेश। सर्वोच्च अदालतमा आज दुईवटा इजलासमा मात्र बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनवाई भएको छ। न्यायाधीश तेज बहादुर केसी र कुमार चुडालको संयुक्त इजलास र न्यायाधीश बम कुमार श्रेष्ठ र मनोज कुमार शर्माको अर्को एउटा संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनवाई भएको हो। दुवै इजलासले दुई दुईवटा मुद्दाको सुनवाई गरेका छन्। आजका लागि तोकिएका 9 इजलास मध्ये दुईवटामा नियमित सुनवाई भए पनि अन्य दुई इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनवाई भएको छ। न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका कारण अरू 5 इजलास भने आज पनि बस्न सकेन। प्रधान न्यायाधीश जबराले आज आफूलाई इजलासबाट अलग गर्दै 9 इजलासमा कुल 188 मुद्दाको पेशी तोक्नु भएको थियो। तीमध्ये आज 6 मुद्दामा मात्र सुनवाई भएको छ। प्रधान न्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको आरोप लगाउँदै न्यायाधीशहरूले तीन साता यता बन्दी प्रत्यक्षीकरणका मुद्दा बाहेक अन्य मुद्दा हेर्न इन्कार गर्दै आएका छन्। यसैबीच प्रधान न्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धरना दिएको छ। केही दिन यता बहस भैरवी समेत रोकेर आन्दोलनमा उत्रिएको बारले प्रधान न्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी राख्ने जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्या न्यायालयभित्रबाटै छिटै समाधान हुने बताउनु भएको छ। अध्यक्ष प्रचण्डले आज जनकपुर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै न्यायालयको समस्या एक दुई दिनभित्र अदालतबाट नै सल्टिने विश्वास व्यक्त गर्नुभयो।
पाँचदलीय गठबन्धनको जो समन्वय समिति छ त्यसको बैठक बसेको थियो र त्यो बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भीर ध्यान आकर्षण भएको र यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आआफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौँ कि समस्या अदालतभित्रबाटै समाधान होस् त्यही हिसाबले हिजो हामीले बोलेका।
अध्यक्ष प्रचण्डले न्यायालयको समस्या छिटोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो ठाउँबाट पहल गरिरहेको बताउनुभयो। उहाँले अदालतमा देखिएको समस्या एक दुई दिनमा समाधान नभए राजनैतिक रूपमा हल गरिने पनि बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिको लड़ाई अझै जारी रहेको बताउनु भएको छ। सप्तरीको कञ्चनपुरमा आयोजित संगठन सुदृढीकरण तथा जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उत्पीड़ित जाति समुदायको अधिकार सुनिश्चितताको लड़ाई जारी रहेको बताउनुभयो। अध्यक्ष यादवले लामो संघर्ष र शहीदको बलिदानीबाट प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भइरहेको चर्चा गर्दै गणतन्त्र संघीयता र समावेशिता सहितको उपलब्धि रक्षाका लागि उत्पीड़ित समुदायहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले डोटी पुग्नु भएको छ। पवित्र धार्मिक तीर्थस्थल बड़ी केदारमा आज हुने ठूला केदार मेलाको पूजाका लागि उहाँहरू त्यहाँ पुग्नु भएको आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो। बड़ी केदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा मेला लाग्ने गर्दछ। अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने बताउनु भएको छ। 10 कर दिवस 2078 अवसरमा आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा उहाँले करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। कर प्रशासनबाट करदाता मैत्री व्यवहार हुनुपर्नेमा जोड़ दिँदै उहाँले करदाताप्रति सरकारको विभेदकारी नीति नहुने प्रश्न पार्नुभयो। कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले मुलुकमा लगानी मैत्री वातावरण निर्माण गर्न कर नीतिमा स्थिरताको खाँचो रहेको उल्लेख गर्दै करको दायरा विस्तार गर्ने तर करको दर वृद्धि नगर्ने सरकारको नीति रहेको बताउनुभयो। सरकारले सबभन्दा बढ़ी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका 15 करदातालाई सम्मान गरेको छ। दशौं कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट करदाताहरूलाई सम्मान गर्नुभएको हो। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकम सबैभन्दा बढ़ी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता बनेको छ। सरकारले करको दायरा वृद्धि गरेर गरेसँगै करदाताको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या 40 लाख नागेको आन्तरिक राजस्व विभागले जनाएको छ। कोरोना महामारीको प्रतिकूलताका बावजूद पनि राजस्व असुलीमा 95.32% प्रगति भएको विभागले बताएको छ। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि 11 जिल्लाबाट अझै प्रतिनिधिहरूको विवरण आउन बाँकी छ। ती जिल्लामा प्रतिनिधि छनौट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। त्यस्तै 22 जनसंगठन मध्ये 6 वटाबाट प्रतिनिधिको विवरण नआएको उहाँले बताउनुभयो। एमाले कार्तिक 30 गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको थियो। काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढ़ी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम 7.4 डिग्री सेल्सियस मापन गरिएको छ। बझाङका किसान पछिल्लो समय परम्परागत खेती छाड़ी आलु खेतीतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहकार्यमा आलु खेती सम्बन्धी तालिम, उन्नत बिउको बिउ, कृषि औजार लगायतका सामग्री वितरण गरेसँगै आलु खेतीतर्फ किसानहरूको आकर्षण बढ़ेको हो। बझाङबाट संवाददाता सत्यराज सिंहको रिपोर्ट।
बझाङका किसानलाई अहिले गहुँ छोडेर आलु बाली लगाउन कृषि ज्ञान केन्द्र र आलु जोन समन्वयका आधारमा आग्रह गरिरहेका छन्। प्राङ्गारिक पदार्थ बढी भएको बुरबुराउँदो दोमट वा बलौटे दोमट माटो आलु खेतीका लागि उपयुक्त हुने हुँदा हिउँदी याममा बझाङको बागथलादेखि तलकोटसम्म सेती आसपासका फाँटहरूमा नमूनाको रूपमा आलु खेतीको शुरूआत गरिएको छ। गहुँ तथा अन्य बाली छोडेर आलु खेतीको शुरूआत गरिरहेका किसानहरू अहिले खुसी भएका छन्। तलकोट गाउँपालिका वडा नम्बर 1 घट्टेबगरका किसान अमर बम।
कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकरण कार्यालयले जो पहल गरिदिनु भयो यसको निमित्त हामी एकदम आभारी छौँ।
विगतको बर्खायाममा धान र हिउँदमा गहुँ लगाउँदै आएका जय पृथ्वी नगरपालिका 11 साइला बगरका बासिन्दाले अहिले कृषि ज्ञान केन्द्र र आलु जनबाट सहयोग पाएपछि आलु खेती गरिरहेका छन्। साइला बगरकी स्थानीय जोगा देवी खड्का र उजाली खड्का
यहाँ लाउनु यहाँ गर्नु यहाँ नगर्नु भनेर सिकाएको नै सिकेको यिनको भन्दा फाइदा होला भनेर
लागेको खाना
आलु खेती थालिएको र फाइदा हुँदै गए आगामी दिनमा व्यावसायिक रूपमा आलु खेती गर्ने बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 11 साइला बगरकै अर्का युवा किसान सुधन खड्का।
पहिला गहुँ खेती लगाउँथ्यो तर अहिले कृषिबाट सहयोग भएर हामीले के फाइदा हुन्छ भनेर लगाएको छ। आफूलाई फाइदा हुने कुरा त पछि पछि बिस्तारै आफूले पनि गर्न सिक्नु पर्यो।
आलु गहुँ भन्दा जसरी पनि फाइदा लिने बाली भएको हुँदा किसानले डराउनु पर्ने अवस्था नरहेको कृषि ज्ञान केन्द्र र आलु जनले बताउँदै आएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख केक बहादुर विष्ट।
एक रोपनीमा गहुँ लाउँदाखेरि जम्मा 3200 रुपियाँको हुनेको 100 देखि 120 केजी फल्ने हो भने आलु कम्तीमा 10 क्विन्टल फल्छ र त्यसलाई 30 कतले मात्रै बिक्री गर्यो भने हाम्रो चाहिँ 30,000 भन्छ। त्यसैले चाहिँ फेरि गहुँ पाक्न 140 दिन 130 दिन लाग्छ भने आलु जम्मा 90 दिनमा पाक्छ। आलुलाई बढावा दिन प्रेरित गर्ने, प्रोत्साहन दिने, अनुदान दिने, सपोर्ट गर्ने भन्ने सरकारको पोलिसी पनि भएको हुनाले आलुलाई हामी बढावा दिएर अगाडि बढ्न गइरहेको
छ। बहुउपयोगी गुण भएको आलु विकसित गरी विज्ञको सल्लाह अनुसार खेती गर्न सके आत्मनिर्भर बन्न सकिन्छ। सत्यराज सिंह, रेडियो नेपाल, बझाङ।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको भन्दै विभिन्न चार कम्पनीलाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद कार्यालयले विभिन्न निकायको सिफारिशका आधारमा काठमाडौँको नयाँ बानेश्वर स्थित भैरव कन्स्ट्रक्सन कम्पनीलाई 2 वर्ष, त्रिपुरेश्वर स्थित न्यू लक्ष्मी इण्डस्ट्रीज एण्ड सप्लायर्स, ललितपुरको सापकोटा सप्लायर्स एण्ड निर्माण र काठमाडौँ बानेश्वरको लार्ज बास्केट कम्पनीलाई 1-1 वर्षका लागि कालो सूचीमा राखेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका 9 मा गएराती जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पथलेयाबाट हेटौँडातर्फ जाँदै गरेको NA3C 1193 नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट आइरहेको NA34P 6044 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरको कैलाश गाउँपालिका 4 कालिका टारका 24 वर्षीय अविरल रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ। कञ्चनपुरमा लागू औषध सहित 2 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित 2 जनालाई पक्राउ गरेको हो। जिल्लाको बेलडाङ्गी गाउँपालिका 5 घर भई हाल भीमदत्त नगरपालिका बस्ने 22 वर्षीय नरेन्द्र प्रसाद भट्ट र भट्टको कोठामा लागू औषध खरिद गर्न पुगेका भीमदत्त नगरपालिका वडा नम्बर 4 बस्ने 38 वर्षीय ज्ञानेन्द्र महर्जन पक्राउ परेका हुन्। उनीहरूको साथबाट 4.47 ग्राम खैरो हिरोइन बरामद भएको थियो। कोरोना महामारीका कारण 1.5 वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खोलेका छन्। पशुपति क्षेत्रमा प्रवेश गरी घुम्न चाहने भारत बाहेकका विदेशी पर्यटकका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर 3 स्थानमा काउन्टरको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तिलगंगा, वत्सलेश्वरी र गुजेश्वरीमा काउन्टर राखी विदेशी पर्यटकहरूलाई टिकट काटेर प्रवेश गराइन्छ। पशुपति क्षेत्र प्रवेश गर्दा भारत बाहेकका विदेशी नागरिकसँग 1,000 रूपियाँ शुल्क लिने गरिएको कोषले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडामा आएको शक्तिशाली आँधीले भ्यानकुभर वरपर सड़क तथा रेल सेवा विच्छेद भई जनजीवन प्रभावित भएको छ। शताब्दीमै आकलझुकल आउने त्यस प्रकारको आँधीले बाढ़ी पहिरोको समस्या निम्त्याउने अधिकारीहरूले बताएका छन्। आँधीसँगै आएको पानीले राजमार्गमा पहिरो जाँदा 1 महिलाको मृत्यु हुनका साथै 2 जना हराइरहेका छन्। आँधीले हजारौं व्यक्तिहरू विस्थापित भएका छन्। आँधीबाट जोगाउन भ्यानकुभरदेखि 120 माइल उत्तर पश्चिममा रहेको मेरिट शहरका 7,000 परिवारलाई घर छाड्न आदेश दिएको छ। र भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणले खतराको स्तर पार गरेपछि अधिकारीहरूले स्कूल कलेज अनिश्चितकालसम्मका लागि बन्द गर्न निर्देशन दिएका छन्। निर्माण कार्य पनि आगामी 4 दिनसम्म नगर्न भनिएको छ। राजधानीमा रहेका कोइलामा आधारित 11 वटा मध्ये 5 वटा विद्युत गृह मात्र खोल्न अनुमति दिइएको छ। यसपालिको दिवाली पर्वदेखि दिल्लीमा वायु प्रदूषण बढ़दै गएको हो। दिल्लीमा भएको वायुमा मानव फोक्सोलाई बिगार्ने तत्व बढ़ी मात्रामा पाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। दिल्लीमा उद्योगहरूबाट निस्केको धुवाँ, सवारी साधनको धुवाँ र धुलोका कारण वायु प्रदूषण गम्भीर अवस्थामा पुगेको विज्ञहरूले बताएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। न्यायालयको समस्या समाधान गर्न गठबन्धन सरकारले पहल गरिरहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई। प्रधान न्यायाधीशको राजीनामा माग्दै वकिलहरू आज पनि सर्वोच्चको गेटमा धरनामा। कर दिवसका अवसरमा आज 15 उत्कृष्ट करदातालाई सम्मान। नेपाल दूरसंचार कम्पनी सबैभन्दा बढ़ी कर तिर्ने कम्पनीमा दरिन सफल। र भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण खतराको तहमा स्कूल कलेज र निर्माण कार्यहरू हाललाई सञ्चालन नगर्न अधिकारीहरूको निर्देशन। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।